यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। यही फागुन 23 गतेदेखि 60 वर्ष माथिका नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटमाथि बहस जारी, एमिकस क्युरीका तर्फबाट आज 2 जना वरिष्ठ अधिवक्ताको बहस। बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ व्यक्ति प्रहरीद्वारा सार्वजनिक, आरोपित व्यक्तिले पारिवारिक रिसिभीका कारण हत्या गरेको प्रहरीको भनाई। र अमेरिकाका विभिन्न राज्यमा हिम आँधीका कारण 20 जनाको मृत्यु, संयौं आन्तरिक तथा बाह्य उडान अवरूद्ध। समाचार अब विस्तारमा। सरकारले यही फागुन 23 गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरूद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले 60 वर्ष वा सोभन्दा बढ़ी उमेरका नागरिकहरूलाई यही फागुन 23 गतेदेखि देशभरका खोप केन्द्रबाट खोप लगाइने जानकारी दिनुभयो।
यही फागुन 23 गतेपछि 60 वर्ष वा सोभन्दा बढ़ी उमेरका नागरिकहरूलाई तोकिएका खोप केन्द्रबाट COVID-19 विरूद्धको खोप लगाइने व्यवहार समेत जानकारी गराउँदछु। नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोप विश्व स्वास्थ्य संगठनबाट इमर्जेन्सी युज लिस्टिङ भइसकेको छ। हाम्रा तथ्यहरूबाट पनि यो खोप सुरक्षित रहेको देखिएकोले बिना हिचकिचाहट खोप लिनुहुन अनुरोध गर्दछु।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरूको तथ्याङ्क समयमै नराख्ने तथा रिपोर्टिङ नगर्ने अस्पतालहरूलाई कार्यवाही तथा सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो। यस्तै नेपालमा हालसम्म 2,63,486 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यही माघ 14 गतेबाट शुरू भएको खोप अभियानमा 84% लक्षित व्यक्तिहरूले खोप लगाएकोमा हालसम्म कुनै गम्भीर स्वास्थ्य समस्या देखा नपरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप 125 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 3,838 नमूनाको परीक्षण गर्दा 77 जना पुरूष र 48 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या 2,73,070 पुगेको छ। आज कोरोना भाइरसको संक्रमणबाट 91 जना निको भएका छन्। यो सँगै हालसम्म निको हुनेको संख्या 2,69,394 पुगेको छ। देशभरका 1,621 सक्रिय संक्रमित मध्ये 61 जनाको आईसीयू र 13 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज नेपाल पत्रकार महासंघको 26 महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीका संचार माध्यमको संरक्षणका लागि सरकारको ध्यान आकर्षण गर्नुभयो।
संविधानले पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता गरिसकेकोले संविधान बमोजिम बन्ने अन्य कानूनहरू पनि प्रेस मैत्री र विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्ने गरी बन्ने कुरामा पनि म विश्वस्त छु। अर्कोतर्फ सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता लगायतका विषयमा संसार जगतले ध्यान दिनुपर्ने कुराहरू संविधानले नै प्रश्न पारिसकेको छ। कानूनहरू प्रेस मैत्री बनाउन म सबै पक्षहरूको पनि ध्यान आकर्षण गराउन चाहन्छु। श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक श्रम लागू गर्न र साना लगानीका संचार माध्यमहरूको उत्थानका लागि पनि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गुरूङले सरकारले पत्रकार महासंघसँग सहकार्य गरेर पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाउन लागि पर्ने बताउनुभयो।
प्रेस कार्डलाई मैले अहिले तपाईँहरूको बिचमा प्रस्ताव गरेको यो निर्णय होइन। म मन्त्रीको हिसाबले अहिले मैले फेरि पनि त्यसको प्रक्रिया पुरा गरेर प्रेस कार्डमा अब न्यूनतम 5 वर्षको अवधि पाउने मैले त्यसको एउटा न्यूनतम 5 वर्ष त्यो प्रक्रिया आजै मात्र मैले सुरुवात गर्ने पनि तपाईँलाई विश्वास दिलाउन चाहन्छु र यो आगामी आर्थिक वर्षबाट चाहिँ प्रशिक्षित प्रतिष्ठान होस् तालिम केन्द्र होस् पत्रकारको त्यो केन्द्रको रूपमा आगामी आर्थिक वर्षको बजेटमै नीति कार्यक्रममा ल्याउने मैले तपाईँहरूको विषय त्यो पनि म विश्वास दिन चाहन्छु तपाईँहरूले आर्थिक वर्षभित्र नवीकरण गरिसक्ने भन्ने कुरो सिम्पल त्यसलाई व्यवस्थापन गर्नु र जो जो पौषभित्र तपाईँको म्याद जुल्झिएको छ अब कानुनी मान्यता प्राप्त छैन कि भन्ने आशंका लागेका कतिपय अनलाइन मिडियाका साथीहरूलाई म पूर्ण विश्वस्त दिन चाहन्छु यो आर्थिक वर्षभित्र तपाईँहरूले नवीकरण गर्नुहोस् पौष मसान्तभित्रको म्याद त्यसको अन्त्यमा म प्रस्ताव पनि गर्न चाहन्छु कल्याणकारी कोषको यसको वृद्धि पनि अलिकति अहिले जे सीमित छ यसलाई थप यसको पनि हामी वृद्धि गर्नु
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल प्रेस संगठनका अध्यक्ष गणेश बस्नेत लगायतले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र प्रेस स्वतन्त्रताका विषयमा पत्रकार महासंघले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज प्रधानमन्त्री निवास बालुवाटारमा विदाई भेट गर्नुभएको छ जापानी राजदूत साइगो आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नु भएको हो भेटमा प्रधानमन्त्री ओलीले राजदूत मासामिचीको कार्यकाल सफल भएको उल्लेख गर्नुहुँदै नागढुङ्गा सुरूङ मार्ग लगायतका विभिन्न कार्यक्रमहरू मार्फत नेपाल र जापान बीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन उहाँले खेल्नु भएको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभयो आगामी दिनमा दुई देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो भेटका अवसरमा जापानी राजदूत मासामिची साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको थियो सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमा आज पनि एमिकस क्यूरीका तर्फबाट बहस भएको छ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा एमिकस क्यूरीका तर्फबाट राय दिनुहुँदै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले प्रधानमन्त्रीलाई संविधानको धारा 76 प्रतिनिधि सभा विघटनको अधिकार दिएको तर्क गर्नुभयो एमिकस क्यूरीमा रहनुभएका वरिष्ठ अधिवक्ता सतीश कृष्ण खरेलले पनि आज बहस गर्नुभयो संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा राय दिन पाँचजना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीका रूपमा आमन्त्रण गरेको छ एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान साक्य गीता संग्रौला बद्रीबहादुर कार्की सतीश कृष्ण खरेल र विजयकान्त मैनाली रहनु भएको छ बैतडीको दोगडा केदार गाउँपालिका साथ चढ़े पानीकी 17 वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ घटना भएको 13 दिनसम्म सूक्ष्म ढंगले अनुसन्धान गरेको प्रहरीले सनातन धर्म माविमा कक्षा 11 अध्ययनरत भागरथीकै सहपाठी दिनेश भट्टलाई हत्या आरोपमा पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो आरोपी दिनेशले प्रहरी समक्ष दिएको बयान र भेटिएका प्रमाणहरूको आधारमा प्रहरी उनले नै घटना गराएको निष्कर्षमा पुगेको प्रहरीले जनाएको छ भागरथीको न्यायका लागि भन्दै प्रदर्शनमा समेत सहभागी दिनेशलाई शंकास्पद मानी प्रहरीले निगरानी गरेको थियो हिजो भने आफैले घटनाबारे जानकारी दिएको र हत्या स्वीकार गरेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले बताउनुभयो रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ नेपाल टेलिकम राष्ट्रको संचार
अब बाँकी समाचार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताउनु भएको छ झापाको मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको क्षेत्रीय भेलामा मन्त्री ढकालले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाउनुभयो। कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सुभाष नेवाङले सर्वोच्च अदालतले सुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख 17 र 27 गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने जिकिर गर्नुभयो। राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेश द्रुत मार्ग निर्माणका क्रममा भएको पूर्व योग्यता निर्धारणका विषयमा सम्बद्ध पक्षसँग आज छलफल गरेको छ। आयोजनाले पहिलो चरणमा द्रुत मार्ग अन्तर्गत पर्ने सुरुङ र पुल निर्माणका लागि पूर्व योग्यता निर्धारण गर्दा जम्मा दुईवटा अन्तर्राष्ट्रिय कम्पनी मात्रै छनौटमा परेको सम्बन्धमा समितिले छलफल गरेको हो। बैठकमा रक्षा मन्त्रालयका सचिव रेशमीराज पाण्डेले द्रुत मार्ग 2080-81 पूरा गरिसक्नुपर्ने कार्यादेश अनुसार नेपाली सेनाले नियम कानूनभित्र रहेर काम गरिरहेको र आयोजनामा देखिएका समस्या समाधान भइसकेकाले तोकिएकै समयमा काम सम्पन्न हुने जानकारी दिनुभयो। योजना प्रमुख नेपाली सेनाका सहायक रथी विकास पोखरेलले आयोजनाको काम समयमा नै सम्पन्न गरिसक्ने लक्ष्यका साथ पहिलो चरणमा आयोजनाभित्र पर्ने सुरुङ र पुल निर्माणका लागि पूर्व योग्यता निर्धारण गरिएको जानकारी दिनुभयो। समितिले आयोजनामा पूर्व योग्यता निर्धारण सम्बन्धमा परेका उजुरी कानूनी प्रक्रिया लगायतका विषयमा थप अध्ययन र छलफल अगाडि बढ़ने निर्णय गरेको छ। सरकारले शुरू गरेको कोरोना विरूद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको खोप सेवा बझाङ जिल्लामा पनि शुरू भएको छ। जिल्लामा गत आइतबारदेखि शुरू भएको दोस्रो चरणको खोप लगाउन पाउँदा जनप्रतिनिधि सुरक्षाकर्मी संचारकर्मी लगायतले खुशी व्यक्त गरेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
पहिलो चरणमा स्वास्थ्यकर्मी सरसफाई कर्मीहरूलाई लगाएको खोप एक हप्तासम्म जनप्रतिनिधि कर्मचारी सुरक्षाकर्मी साथै संचारकर्मीलाई लगाउने कार्यक्रम रहेको छ। जिल्ला अस्पताल बझाङमा कोरोना विरूद्धको खोप लगाएपछि प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी:
संसारमा अरू विकसित मुलुकहरूमा खोप लाउन जब शुरू भयो तत्कालै हाम्रो सरकारले पनि आफ्नो अथक प्रयासका बावजुद विभिन्न तरिकाबाट खोप व्यवस्थापन गरेर हामीलाई खोप दिलाउन सफल भयो। यसको लागि म नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु।
साथै डीएसपी रूपक खड्काले पनि खोप लगाउन पाउनु सौभाग्य भएको जानकारी दिए।
हामी अत्यन्त जोखिम अवस्थामा रहेका थियौं, सुरक्षाकर्मीलाई महत्वका साथ भ्याक्सिनको अभियानमा सामेल गर्न पाएकोमा।
कोरोना भाइरस महामारीदेखि डर त्रास भएका बेला महामारी फैलिएको एक वर्षमै खोप लगाउन पाएपछि खुसी हुँदै अन्य सहभागीहरू:
हामीले आज त्यो खोप लाउन पाएमा हामी सौभाग्य कुरा भन्न चाहन्छु।
हामी आफू पोजिटिभ हुनुभन्दा अगाडि नै खोप लाउने अवसर जुरेको छ, आभारी छौं।
पहिलो चरणमा 1088 जनाले कोरोना विरूद्धको खोप सेवा लिएका थिए भने अहिले 2600 जनालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले जानकारी दिनुभएको छ। नेपाल सरकारले शुरूआत गरेको कोरोना भाइरस महामारी रोकथामको खोप सेवा अभियान सबै नागरिकहरूलाई पनि उपलब्ध हुनुपर्ने माग रहेको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
ताप्लेजुङको विभिन्न स्थानमा गएराती हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। हिजो दिउँसोदेखि रातभरि हिमपात भएपछि घुन्सा गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिनुभयो। यस्तै श्रीजंगा गाउँपालिकाको एम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका वृद्धवृद्धा र पशु चौपाया बढ़ी प्रभावित भएको स्थानीयवासी कमल राईले बताउनुभयो। भोलिदेखि देशभर मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज रातीदेखि पश्चिमी वायुको प्रभाव कमजोर भई बाहिरिने भएकाले भोलिदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने महाशाखाका मौसमविद समीर श्रेष्ठले बताउनुभयो। पश्चिमी वायुको प्रभावले विगत केही दिन यता देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो। सरकारले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम पाल्पा जिल्लामा भने झन्झटिलो बन्न थालेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा लुम्बिनी मेडिकल कलेज र मिशन अस्पतालमा स्वास्थ्य बीमाका लागि पाल्पा अस्पतालले रेफर गर्ने गर्दछ। तर पाल्पा अस्पतालमा आवश्यक जनशक्ति अभावका कारण दिनभर नै बिरामीहरू रेफरका लागि मात्र लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ। रेफरका लागि लाइनमा बस्नु भएका बिरामी भानु पौडेल:
डेढ दुई घण्टादेखि यहाँ लाइन छ, यो बडा शास्ति भएको अनुभूति भइरहेको छ। अलि राम्रोसँग व्यवस्थापन भएमा सेवाग्राहीलाई सुविधा हुने थियो।
पाल्पा अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, जनशक्तिको अभाव र विशेषज्ञ अभावका कारण बिरामीहरू निजी अस्पतालमा उपचार उपचार गर्न जानुपर्ने बाध्यता रहेको छ। विशेष गरी ग्रामीण क्षेत्रका र पाल्पा बाहेक अन्यत्र जिल्लाका बिरामीहरूलाई उपचारका लागि दुई दिनसम्म लाग्ने गरेको र समयमा उपचार पाउन कठिन हुने गरेको रेफर लिन आएका बिरामीहरू बताउँछन्। अर्का बिरामी गोविन्द सिंह श्रेष्ठ:
हिजो आए, अहिले फेरि यो जिल्ला अस्पताल या मिसनबाट यो रेफर लिएर आउनुहोस् भनेर, त्यो समस्या भयो। यो त पहिला जस्तो थियो त्यस्तै बनाइदियो।
कोरोना भाइरसको प्रभाव अझै पनि कायम रहेको अवस्थामा बिरामीहरू दूरी कायम बिनै घण्टौ लाइनमा बसिरहनु पर्ने बाध्यता रहेको छ। पाल्पाको सरकारी अस्पतालको रूपमा रहेको रामपुर अस्पताल र पाल्पा अस्पतालमा जनरल फिजिसियन बाहेकका अन्य विशेषज्ञ सेवा नहुँदा बिरामी रेफरकै लागि सरकारी अस्पताल आउनुपर्ने बाध्यता छ। पाल्पा अस्पतालको व्यवस्थापनको कमजोरीकै कारण बिरामीहरूले शास्ति बिहोर्नु परेको स्वीकार्नुहुन्छ पाल्पा अस्पतालका सूचना अधिकारी वीर सजन शर्मा:
हामीसँग म्यान पावर पनि कमीहरू हुन्छ र भौतिक संरचना पनि साह्रै कमी छ। जे म्यान पावर र भौतिक संरचना छ त्यसैमा अप्टिमम युज गरेर हामीले चाहिँ सेवा दिन प्रयास गरिरहेका छौँ।
नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै प्रभावकारी भएको भए पनि सरकारी स्वास्थ्य सेवामा विशेषज्ञ सेवा सहित आवश्यक सुविधा भएको खण्डमा स्वास्थ्य सेवामा आम नागरिकको सहज रूपमा पहुँच पुग्ने देखिन्छ। त्यसका लागि सरकारले सरकारी स्वास्थ्य संस्थालाई सबल र सक्षम बनाउनु पर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
कालीकोटको पलाता गाउँपालिकाको 70% घरदुरीमा विद्युत पहुँच पुगेपछि स्थानीय खुशी भएका छन्। लघु जलविद्युत आयोजनाबाट उत्पादित जलविद्युत उत्पादित विद्युतबाट गाउँपालिकाका 2,700 घरदुरी मध्ये 2,100 घरदुरीमा बिजुली बत्ती बलेपछि स्थानीय खुशी भएको गाउँपालिकाका ऊर्जा संयोजक जनराज बमले जानकारी दिनुभयो। कालीकोटको पचाल झरना गाउँपालिकामा सड़क निर्माणमा खटिएका मजदूरको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ। सड़क निर्माण गर्दै गर्दा माथिबाट खसेको ढुङ्गाले च्यापिएर पचाल झरना गाउँपालिका तीनकी 47 वर्षीय ब्युरा एडीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खड़गराज सेजुवालले बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा हिम आँधीका कारण 20 जना भन्दा बढ़ीको मृत्यु भएको छ। हिम आँधीका कारण बढ़ेको चिसोले अक्सिजनको कमी हुँदा एक महिला र बालिकाको मृत्यु भएको समाचारमा जनाइएको छ। हिम आँधीका कारण अमेरिकाको मध्य तथा दक्षिणी भेगका करोड़ौं मानिसहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। हिम आँधीका कारण अलास्का, मिसिसिपी, टेनेसी, टेक्सस लगायतका राज्यमा आन्तरिक तथा बाह्य उडानहरू अवरूद्ध भई जनजीवन प्रभावित भएको छ। राष्ट्रपति जो बाइडेनले हिम आदि प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालीन राहत प्रदान गर्ने बताउनु भएको छ। न्यूजील्याण्डले 20 वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउने भएको छ। न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्डा अर्डनले अफगानिस्तानको शान्ति प्रक्रियाले स्थायी रूपमा राजनीतिक समाधान गर्ने भन्दै स्थायी शान्तिको मार्ग प्रशस्त गर्नका लागि सैनिक फिर्ता बोलाएको बताउनुभयो। अमेरिकाको नेतृत्वमा सन् 2001 न्यूजील्याण्डले 3,500 सैनिक अफगानिस्तानमा तैनाथ गरेको थियो। म्यानमारमा सत्ता हातमा लिएको सैनिक नेतृत्वले प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको नजरबन्द अवधि बढ़ाउने उद्देश्यले एकपछि अर्को अभियोग लगाउन शुरू गरेको बताइएको छ। सेनाले संकटकालको अवज्ञा गर्ने विरूद्ध कठोर सजाय हुन सक्ने गरी जारी गरेको आदेशको अवज्ञा गर्दै दिनदिनै नागरिकहरूले विरोध प्रदर्शन जारी राखेपछि सैनिक नेतृत्वले सूची विरूद्ध फौजदारी अभियोग समेत लगाउन थालेको छ। म्यानमारमा हालै सम्पन्न संसदीय निर्वाचनमा सूचीको दल नेशनल लीग फर डेमोक्रेसीले कम्तीमा 2/3 स्थान जितेको आकलन गरे लगत्तै सैनिक नेतृत्वले चुनावमा धाँधली भएको भन्दै नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो। अब आर्थिक समाचार।
सरकारले देशका विभिन्न भागमा निर्माण गर्ने घोषणा गरेका 5 औद्योगिक क्षेत्रको संरचना निर्माणको काम शुरू हुने भएको छ। सरकारले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम यही फागुन 10 गतेबाट शुरू गर्ने उद्योग मन्त्रालयले जनाएको छ। औद्योगिक क्षेत्रको निर्माणको काम अघि बढ़ाउन मन्त्रालयले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको संरचना निर्माणको शिलान्यास गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डाक्टर नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो। कञ्चनपुरको दैजीसँगै क्रमिक रूपमा झापाको दमक, चितवनको शक्तिखोर, रूपन्देहीको मोतीपुर र बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रको संरचना निर्माणको काम अघि बढ़ने उद्योग मन्त्रालयले जनाएको छ। यसै गरी मन्त्रालयले देशका विभिन्न 16 स्थानहरूमा औद्योगिक ग्राम घोषणा गर्ने तयारी पनि अघि बढ़ाएको जनाएको छ। मन्त्रालयले त्यस सम्बन्धी प्रस्ताव तयार पारी मन्त्री परिषदमा पठाएको पनि प्रवक्ता रेग्मीले जानकारी दिनुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 10 अङ्कले बढ़ेर नयाँ रेकर्ड बनाउँदै उच्च बिन्दुमा पुगेको छ। मंगलबारको उच्च बिन्दु 2,601.51 बिन्दुको रेकर्ड भत्काउँदै नेप्से सूचक ले बुधबार नयाँ उचाइ बनाएको हो। यस दिन नेप्से सूचक 0.38% अर्थात 9.94 अंकले बढेर 2611.45 बिन्दुमा पुगेको छ। यो अहिलेसम्मकै उच्च बिन्दु हो। सूचक उच्च बिन्दुमा पुगे पनि कारोबार रकम पनि बुधबार घटेको छ। यस दिन 203 कम्पनीका 1,76,88,271 किता शेयरहरू किनबेच भएर 8,03 करोड़ रूपियाँको कारोबार भएको छ। नेपाली बजारमा बुधबार सुनको भाव घटेर 8 महिनापछि 90,000 भन्दा तल आइपुगेको छ। 2077 असार महिनाको शुरूआतमा 80,000 को हारिमा कारोबार भएको सुन त्यसैता असार 5 गते सुन प्रति तोला 89,460 रूपियाँमा किनबेच भएको थियो। बुधबार सुनको मूल्य तोलामा 1,100 रूपियाँले घटेको छ। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला 89,900 रूपियाँ र तेजाबी सुन प्रति तोला 89,350 रूपियाँमा कारोबार भएको छ। बुधबार सुनसँगै चाँदीको भाव पनि घटेको छ। यस दिन चाँदी तोलामा 20 रूपियाँले घटेर प्रति तोला 1,340 रूपियाँमा कारोबार भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगंजले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने 12 जिल्लाका 4 उद्योगमाथि जिल्ला प्रशासन कार्यालय 12 मुद्दा दायर गरेको छ। विगत लामो समयदेखि गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्ता ठग्दै आइरहेकोले ती उद्योगहरूमाथि मुद्दा चलाइएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत विक्की राउतले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
राष्ट्रिय महिला लीगको उपाधि पक्का गरिसकेको विभागीय टीम एफएफले जितको यात्रालाई निरन्तरता दिएको छ। आर्मीले पुलिससँग एक एक गोलको बराबरी खेलेपछि उपाधि पक्का गरेको एफएफले विराटनगर महानगरपालिकालाई 1-0 हरायो। लगातार 11 खेलमा अपराजित रहने क्रममा एफएफको जितमा अनिता केसीको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी खेलेको एफएफका लागि 55 मिनटमा सरु लिम्बुले डिबक्सभित्र दिएको पासलाई अनिता केसीले गोल गर्न सफल भइन्। त्यसो त खेलमा एफएफकी साबित्रा भण्डारीको अनुपस्थिति निकै खड्किएको थियो। साबित्रा घाइते भएर आराम गरिरहेकी छिन्। उनी लगभग 1 खेल मैदान बाहिर रहनेछिन्। अरू खेलको तुलनामा एफएफले विराटनगर विरूद्ध आक्रमक खेल खेल्न भने सकेन, जसका कारण अन्तिममा अनिताको गोल नै एफएफलाई 3 जोड्न निर्णायक बन्यो। यो जितपछि लीग च्याम्पियन बनिसकेको एफएफको 11 खेलमा 33 अङ्क भएको छ। अब उसले लीगको अन्तिम खेलमा दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग खेल्नेछ। त्यो खेलपछि एफएफले प्रतियोगिताको उपाधि उचाल्नेछ। अर्को खेलमा त्रिभुवन आर्मी नेपाल पुलिस क्लबसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। साध्य बाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले पुलिस विरूद्ध फितलो प्रदर्शन गर्यो। खेलमा पुलिसले आत्मघाती गोलबाट पहिलो हाफमा अग्रता बनाए। खेलको 17 मिनटमा पुलिसले खेलमा 1-0 अग्रता लिन सफल भयो। दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्न सफल भयो। खेलको 55 मिनटमा आर्मीका लागि रश्मि घिसिङले गोल गर्दै खेल बराबरी गरिन्। यो बराबरीको फाइदा एफएफले लिन सफल भयो। अब एफएफले खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ। 40 वर्ष माथिका खेलाड़ीहरूले खेल्ने फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय भेटरान फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी साता गर्न लागिएको छ। गत वर्ष पहिलो संस्करणबाट पाएको सफलताबाट हौसीको चितवन भेटरान फुटबल क्लबले फागुन 11 गते भरतपुर सात कृष्णपुर खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा 14 टीमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक वरूण बसेलले जानकारी दिनुभयो। फागुन 15 गतेसम्म चल्ने प्रतियोगिता जित्नेले विजेता ट्रफी सहित 1,51,000 रूपियाँ पुरस्कार पाउनेछ भने उपविजेताले 75,000 रूपियाँ पाउनेछ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 23.3 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस वर्षा 2.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.9 डिग्री सेल्सियस र दिपालको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। यही फागुन 23 गतेदेखि 60 वर्षमाथिका नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटमाथि बहस जारी। एमिकस क्युरीका तर्फबाट आज 2 वरिष्ठ अधिवक्ताको बहस। बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ व्यक्ति प्रहरीद्वारा सार्वजनिक, आरोपित व्यक्तिले पारिवारिक रिसिभीका कारण हत्या गरेको प्रहरीको भनाई, र अमेरिकाका विभिन्न राज्यमा हिम आदिका कारण 20 जनाको मृत्यु, सयौं आन्तरिक तथा बाह्य उडान अवरूद्ध। हवस् त, साँझ 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।